الحمد لله وحده، والصلاة والسلام على من لا نبي بعده، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا لا يسخر قوم من قوم عسى أن يكونوا خيرا منهم، ولا نساء من نساء عسى أن يكن خيرا منهن، ولا تلمزوا أنفسكم ولا تنابزوا بالألقاب، بئس الاسم الفسوق بعد الإيمان، ومن لم يتب فأولئك هم الظالمون. صدق الله مولانا العظيم، وصدق رسوله النبي الأمي الكريم، ونحن على ذلك لمن الشاهدين والشاكرين، والحمد لله رب العالمين. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا. إن الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آله وأصحابه وأتباعه وأزواجه وذرياته. اللہ تعالی شأنہ کے کلام پاک کی ایک سورت، سورۃ الحجرات، اس میں سے ایک آیت جس کی گزشتہ رات تراویح میں تلاوت ہوئی، اسے پڑھنے کی سعادت نصیب ہوئی. اس میں اللہ تعالی شأنہ نے مؤمنوں کو تین باتوں سے بچنے کا حکم فرمایا ہے. سب سے پہلی بات تمسخر، سخریہ، استہزاء، کسی کی مذاق اڑانا، ٹو میک فن آف سم ون. ارشاد فرماتے ہیں حق تعالی شانہ، یا ایہا الذین آمنو، اے ایمان والو، لا يسخر قوم من قوم، مردوں کو مردوں کی مذاق نہیں اڑانا چاہیے، مردوں کو مردوں سے ٹھٹھا نہیں کرنا چاہیے، مردوں کو مردوں کا استہزاء نہیں کرنا چاہیے، مردوں کو مردوں پر ہنسنا نہیں چاہیے. کیوں؟ عسى ان یکونوا خیرا منہم، شاید وہ جن پر تم ہنس رہے ہو اللہ کی نظر میں تم سے بہتر ہوں. ولا نساء من نساء، اور عورتوں کو عورتوں سے ٹھٹھا نہیں کرنا چاہیے، عورتوں کو औरतों का मजाक नहीं उड़ाना चाहिए, औरतों को औरतों का इस्तेहजा नहीं करना चाहिए, औरतों को औरतों पर हंसना नहीं चाहिए। क्यों? असा अन यकुन खैरम मिनहुन, इसलिए कि हो सकता है कि जिन औरतों पर हंसा जा रहा है वो अल्लाह की नजर में हंसने वालियों से ज्यादा बेहतर हों। वला तलमिजु अनफुसकुम, दूसरी बात, और तुम अपने आप पर ऐब मत लगाओ, तुम अपने आप को ताना मत दो। तो अपने आप पर ऐब कौन लगाता है? खुद को काना कौन कहता है कि मैं काना हूं? खुद के बारे में कौन कहता है कि मैं लूला हूं? खुद के बारे में कौन कहता है कि मैं लंगड़ा हूं, मैं बखील हूं? मगर कुरान अल्लाह का कलाम है, बहुत आला मेयार का कलाम, बादशाहों का कलाम, वो कलामों का बादशाह होता है। तो बादशाहों के बादशाह का कलाम, कलामों के बादशाहों का बादशाह, बहुत ऊंचा। तुम अपने ऊपर ऐब मत लगाओ, अपने को ताना मत दो। इसमें दो इशारे हैं। पहला इशारा ये कि तुम किसी को ताना दोगे तो तुम्हें कोई चीज उसमें नजर आ रही है तो उसे भी तो तुम्हें कोई चीज नजर आ रही होगी। तो तुम किसी को ताना दोगे तो नतीजा ये निकलेगा कि वो तुमको ताना देगा। तो तुम खुद को ताना मत दो, यानी ऐसा कोई काम ना करो कि तुम्हें कोई ताना दे, इसलिए कि तुम्हारे ताना देने की वजह से उसने तुम्हें ताना दिया तो ये ऐसा ही हुआ कि तुमने खुद ही ताना दिया अपने आप को, न तुम जुबान खोलते न वो खोलता। ये ऐसा ही है जैसा कि दूसरी जगह पर अल्लाह ताला शानहु इरशाद फरमाते हैं कि ला तक्तुलू अनफुसकुम, अपने आप को कत्ल मत करो। तो खुद को कौन कत्ल करेगा? इसका मतलब यह है कि तुम किसी को कत्ल करोगे तो बदले में उसकी कौम तुमको कत्ल कर देगी, या तुम किसी को कत्ल करोगे तुम्हें पुलिस के पास ले जाया जाएगा, केस चलेगा, काजी मुकदमे की पैरवी करेगा और उसके बदले में तुम्हें कत्ल कर दिया जाएगा। तो तुमने किसी को कत्ल किया, उसके बदले में तुम कत्ल किए जा रहे हैं, तो खुद को कत्ल किया। ये ऐसा ही है जैसा कि यहां हजरत सल्लल्लाहु अलैहि वसल्लम ने एक हदीस में इरशाद फरमाया कि अपने मां बाप को गाली मत दो। तो सहाबे करम रिजवानुल्लाह ताला अलैहि मजमईन ने पूछा कि दुनिया में ऐसा कौन होगा जो अपने मां बाप को गाली देगा? हमारे जमाने में तो जब यह कहा जाता है कि मां बाप को गाली मत दो तो सबको समझ में आता है कि इसका माना क्या होता है, इसलिए कि बदकिस्मती से मां बाप को गाली देने वाले दुनिया में बहुत रहते हैं। तो हमारे जमाने में जब यह कहते हैं कि मां बाप को मत सताओ तो किसी के दिल में ऐसा ख्याल नहीं आता कि भाई मां बाप को मत सताओ, कोई मां बाप को भी सताता होगा। मां बाप को गाली मत दो तो किसी के दिल में यह ख्याल नहीं आता कि मां बाप को गाली मत दो, क्या कोई मां बाप को गाली दे सकता है? जब ऐसा कोई बयान करता है तो सबके दिलों में ऐसा आता है कि बहुत अच्छा किया कि मौलाना साहिब ने यह कहा कि मां बाप को गाली मत दो, इसलिए कि मैं भी एक शख्स को जानता हूं जो इस मजलिस में बैठा हुआ है जो मां बाप को गाली देता है। बहुत अच्छा हुआ कि मौलाना साहब ने यह कहा कि मां बाप को मत सताओ, इसलिए कि 5-25 यहां ऐसे बैठे हुए हैं जो मां बाप को सताते हैं। मगर वो जमाना पाकीजा था,
तो जब गुनाहों की बात होती थी कि ऐसा मत करो, तो उनको समझ में नहीं आता था कि ऐसा भी हो सकता है। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि औलाद माँ बाप को गाली न दे, तो उन्होंने कहा कि माँ बाप को कौन गाली देगा, माँ बाप को तो कोई गाली नहीं दे सकता, ऐसा भी हो सकता है, ये कैसे हो सकता है। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि कोई भी औलाद अपने माँ बाप को डायरेक्ट गाली नहीं देती, मगर वो किसी और को कहती है कि तेरा बाप ऐसा है, तो वो कहता है कि तेरा बाप ऐसा है, तेरी माँ ऐसी है, तो वो कहेगा कि तेरी माँ वैसी है। तो हमने किसी के माँ बाप को गाली दी तो सबब हम बने, रीजन हम बने। हम अगर किसी के माँ बाप को गाली न देते तो कोई वजह नहीं थी कि वो हमारे माँ बाप को गाली देता, तो हमारे किसी के माँ बाप को गाली देने की वजह से हमारे माँ बाप पर गाली आई तो सबब हम बन गए, तो गोया हमने हमारे माँ बाप को गाली दी। तो ला तलमिज़ू अनफुसकुम में ये कहा जा रहा है कि किसी पर ऐब मत लगाओ, किसी को ताना मत दो, मगर ताबीर ये इख्तियार की कि अपने आप को ताना मत दो, अपने आप पर ऐब मत लगाओ। ये बतलाया गया अगर तुम किसी और को ताना दोगे तो वो कीचड़ उछलकर तुम्हारे ऊपर आएगा, ये ख्याल रखना। रोकने के लिए कहा कि देखो किसी को ताना दोगे वो तुम्हें ताना देगा। ऐब से तो दुनिया में कोई खाली नहीं, ऐब से अल्लाह की मखलूक में फरिश्ते वगैरह को छोड़कर इंसानों में ऐब से सिर्फ नबी पाक होता है, इसलिए कि अल्लाह ताला शानुहू उसे अपनी हिफाजत में रखते हैं, और नबी को हिफाजत में अल्लाह ताला शानुहू इसलिए रखते हैं कि अगर नबी ऐब से महफूज न हो तो वो उसकी उम्मत के लिए एग्जाम्पल और नमूना नहीं बन सकता। तो नबी चूंकि दुनिया में दूसरे इंसानों के लिए मॉडल बनकर आता है तो अल्लाह उस मॉडल की हिफाजत करते हैं। पूरी दुनिया को अल्लाह ये फरमाते हैं कि तुम गुनाह से भागो, और गुनाह को अल्लाह खुद नबी के पास जाने से रोकते हैं। नबी मासूम होता है, नबी गुनाह नहीं कर सकता, अल्लाह हिफाजत करते हैं उसकी। हजरत यूसुफ अलैहि सलातो वस्सलाम की कई से हालात में हिफाजत की। तो अंबिया अलैहिम सलातो वस्सलाम परफेक्ट होते हैं इसलिए कि वो मॉडल है, और मॉडल का परफेक्ट होना जरूरी है। अगर मॉडल इम्परफेक्ट होगा तो जो फॉलो करेंगे वो इम्परफेक्ट रहेंगे। और फिर ये कि नबी अगर गुनाह का इर्तिकाब करे तो उम्मत को, फॉलोअर्स को एतिमाद नहीं रहेगा, कॉन्फिडेंस नहीं रहेगा, भरोसा नहीं रहेगा, इसके पीछे क्या चले, इसकी बात का क्या एतबार। इसलिए अल्लाह नबी को पाक रखते हैं। इसीलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने जब नबूवत का ऐलान किया तो उस वक्त क्या इरशाद फरमाया, कुरान कहता है फकद लबिस्तु फीकुम उमरम मिन कबले अफला ताकिलून, मैं कल थोड़ा ही पैदा हुआ हूं, मुझे पैदा हुए 40 साल हो गए, और मैं मक्का मुकर्रमा से यमन में थोड़ा ही रहता था, शाम में थोड़ा ही रहता था कि आज आया और मैं कह रहा हूं कि मैं अल्लाह का नबी हूं। मेरी 40 साल की जिंदगी तुम्हारे सामने है, तुमने मुझे रात में देखा, दिन में देखा, तुमने मुझे तन्हाई में मुआमला करके देखा, सबके सामने मेरे साथ मुआमला करके देखा, तुमने मेरी सच्चाई को परखा, अमानतदारी को परखा, तुमने मेरे मिजाज और टेम्परमेंट को देखा, मेरा सब कुछ तुम्हारे सामने है। 40 साल की मुद्दत कोई मुख्तसर मुद्दत नहीं होती, और सिवाय एक दो तिजारती असफार के ऐसा भी नहीं हुआ कि मक्का में पैदा हुए, बचपन में चले गए और फिर बड़े होकर आए, नहीं, तुम में रहा मैं। फकद लबिस्तु फीकुम उमरम मिन कबले, नबुवत का दावा करने से पहले उम्र का एक अच्छा खासा हिस्सा मैं तुम में गुजार चुका हूं। हल वजत तुमुनी सादिकन अम कादिबा, जरा मुझे यह तो बतलाओ कि इस पूरे 40 साल में इस जुबान से कभी झूठ निकलते हुए तुमने सुना। तो जवाब में क्या कहा उन्होंने, جربنا کا مرارن الفضل ما شہیدت بہل اعدا. عربی میں مشہور مقولہ ہے کہ فضیلت کی چیز تو وہ ہے کہ جس کی دشمن گواہی دے. جادو وہ ہے جو سر پر چڑھ کر بولے. کافر کہہ رہے ہیں غیر مسلم, جربنا کا مرارن, ہم نے آپ کا بہت تجربہ کیا, بار بار تجربہ کیا, ایک مرتبہ دو مرتبہ نہیں, جربنا کا مرارن, ہم نے آپ کا بہت تجربہ کیا, بہت آزمایا. ما وجدنا فیک الا صدقا, مگر سر سے لے کر پاؤں تک ہم نے آپ کو سچا ہی پایا. نبوت سے پہلے آپ کے دو لقب تھے, صادق اور امین, امانت دار اور صادق, سچا, امانت دار, سچا. مدینہ منورہ, مکہ مکرمہ والے سارے بڑے چھوٹے سب امانت کہاں رکھتے تھے؟ آپ صلی اللہ علیہ وسلم کے پاس. اور جب ہجرت کی آپ نے, کن حالات میں ہجرت کر کے گئے, دشمنوں کے نرغے سے کس طرح نکلے, جان خطرے میں, مگر حضرت علی رضی اللہ تعالیٰ عنہ کو پیچھے چھوڑا اور بتلایا کہ یہ امانت فلاں کی ہے, 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 میں دینے کے پوزیشن میں نہیں ہوں, میں اگر امانتیں لوٹانے جاؤں تو بھنک لگ جائے گی کہ محمد چھوڑ کے جا رہا ہے, میری جان خطرے میں ہے. تو علی تو پیچھے رہے, اور جب تک ہر شخص کی امانت اس کے ہاتھ میں نہ پہنچ جائے اس وقت تک ہجرت کر کے مدینہ مت آنا, غیر مسلموں کی امانت ہے. تو عیب سے کوئی خالی نہیں. تو کہا جا رہا ہے کہ دیکھو, کسی اور کو اگر گالی دو گے تم پر گالی آئے گی, کسی اور کا عیب نکالو گے تمہارا عیب نکلے گا, کسی اور کی برائی بیان کرو گے تمہاری برائی بیان ہوگی. لا تلمزوا انفسکم, خود کو تانا مت دینا, خود پر تانا آئے اس کا سبب مت بننا. اور اس میں دوسرا اشارہ کیا ہے, لا تلمزوا انفسکم میں بہت پیارا اشارہ کہ فرض کر لیجئے کہ ہم نے ان پر تانا کسا اور انہوں نے کچھ نہیں کیا, تو وہ آیا نہیں ہمارے اوپر, نہیں آیا, نہیں آیا ہمارے اوپر. تو قرآن نے لا تلمزوا انفسکم پھر کیسے کہا کہ اپنے اوپر عیب مت لگاؤ, اپنے کو تانا مت دو, اس لیے کہ میں تو تانا دوں گا تو ایسے آدمی ہی کو دوں گا جو شریف ہے, تو وہ میرے اوپر آئے گا نہیں. اور ہوتا بھی یہی ہے دنیا میں, شریر کو لوگ اتنا نہیں چھیڑتے جتنا شریف کو چھیڑتے ہیں, اس لیے کہ شریر کے تو ڈنڈے کا خوف ہوتا ہے اور شریف کی شرافت پر اطمینان ہوتا ہے. کہتے ہیں اس کا مطلب یہ ہے کہ مسلمان جو ہے مسلمان وہ ہمارا بھائی ہے بھائی, تو کسی بھی مسلمان کو تانا دینا ایسا ہی ہے جیسے کہ خود کو تانا دے رہا ہے. لا تلمزوا انفسکم, خود کو تانا مت دو, یعنی کسی بھی مسلمان کو تانا مت دو, اس لیے کہ مسلمان کو تانا دینا اپنے بھائی کو تانا دینا ہے, اور اپنے بھائی کو تانا دینا یہ خود کو تانا دینے کے برابر ہے. مسلمان کا عیب مت نکالو, مسلمان کا عیب اگر نکالا تو یہ اپنے بھائی کا عیب نکالا, اور اپنے بھائی کا عیب نکالا یہ خود کا عیب نکالنا ہے. تو پہلی بات یہ بتلائی کہ ایک دوسرے پر ہنسو مت, ایک دوسرے کی مذاق مت اڑاؤ, ایک دوسرے سے ٹھٹھا نہ کرو, ایک دوسرے کا استہزاء مت کرو, یہ پہلا حکم. اور دوسرا حکم, لا تلمزوا انفسکم, کسی کو تانا مت دو, کسی کو تانا مت دو, کسی کا عیب مت نکالو, عیب مت نکالو, کسی کی مذاق مت اڑاؤ, کسی کا عیب مت نکالو, کسی کا فالٹ مت نکالو, اس لیے کہ فالٹ لیس کوئی نہیں ہے, اگر اس میں کوئی فالٹ ہے تو ہمارے اندر بھی فالٹ ہے. हो सकता है कि उसमें इतने उयूब नहीं है जितने हमारे अपने अंदर हैं, बड़ों ने कहा है कि जब तुम किसी की तरफ यूं उंगली करते हैं कि ये ऐसा है, ये ऐसा है फॉल्ट, ही इज लाइक दिस, तो जब ये उंगली करते हैं तो उसकी तरफ एक उंगली तो अपनी तरफ कितनी होती है, तीन, तो उसकी तरफ कर रही उंगली एक, ये तो नीचे है, तीन अपनी तरफ, इसका मतलब ये कि ये कुदरत इशारा कर रही है कि उसमें अगर तुमको एक ऐब नजर आ रहा है तो जरा अपनी जिंदगी को टटोलो, तुम्हें एक से ज्यादा ही नजर आएंगे। बहादुर शाह जफर का मशहूर शेर, न थी हाल की जब हमें अपनी खबर, रहे देखते लोगों के ऐबो हुनर। न थी हाल की जब हमें अपनी खबर, जब अपनी हालत की हमें खबर नहीं थी, भाई अपनी हालत की क्यों खबर नहीं, पैसे की हालत की तो हमें खबर है अपनी, इससे कि उसकी हमें फिक्र है, मेरे पास सोना कितना है ये खबर है, इससे कि उसकी फिक्र है, मुझे जिस्म में कितनी बीमारियां हैं उसकी भी, उसका भी इल्म है, उसकी भी खबर है, इससे कि उसकी फिक्र है, हमारी रूहानी और दीनी हालत की हमें खबर नहीं है, इससे कि उसकी फिक्र ही नहीं, कभी हम देखते ही नहीं कि मेरे अंदर कितनी बुरी चीजें हैं, दूसरों के उयूब देखते रहते हैं कि अहमद भाई ऐसे हैं और मौलाना ऐसे हैं और मोहम्मद ऐसा है, दूसरों के उयूब, और कभी कभी तो ये बीमारी इतनी बढ़ जाती है कि जो ऐब उसे दूसरों में नजर आ रहा है वो कम दर्जे का है और उसके अंदर वही ऐब ऊंचे दर्जे का है, यानी मुझे अहमद भाई को देखूं तो मुझे नजर आवे कि बखील हैं, तो ये 5% बखील और मैं 90% बखील, मगर ये दूसरों के ऐब को देखने की बीमारी और अपने उयूब से आंखें बंद कर लेने की बीमारी इतनी तरक्की कर जाती है कि सबके सामने वो बात करता है कि वो बखील है, वो बखील है, वो बखील है, और पूरी दुनिया इसे हंसती है कि देखो कौन बात कर रहा है, लोग मजाक उड़ाते हैं कि हातिम ताई का बेटा बात कर रहा है, हातिम ताई बहुत सखी आदमी था तो कि ये हातिम ताई का बेटा है, खुद 90% यानी खुद में जो अयूब हैं वो दूसरों में नजर आते हैं अपनी जात में नजर नहीं आते। वो शख्स जिसे दूसरों के अयूब नजर आए और अपने अयूब नजर ना आए, उसे ये समझ लेना चाहिए कि अल्लाह ताला शानुहू उससे खुश नहीं है और उसकी हिदायत का सामान नहीं पैदा कर रहे हैं, और जिसकी आंखें दूसरों के उयूब से बंद हो जाए या जब भी दूसरों के उयूब उसे नजर आए फौरन वो अपने को देखे, कहीं मेरे अंदर तो ये नहीं, कहीं मेरे अंदर तो ये नहीं, तो समझ लेना चाहिए कि अल्लाह इससे खुश है और इसे जन्नत का रास्ता दिखा रहे हैं। अपनी इसलाह करने के जो चार मशहूर तरीके हैं, अरबाब मारिफत सूफियाई किराम ने लिखे हैं, उनमें से एक तरीका क्या है इसलाह का, कि कान खुले रखो और देखो कि दुश्मन मेरे बारे में क्या कहते हैं, इससे कि दुश्मन हमारी 5 गलत बातें करेगा उसमें से एक आध तो सही होगी ना, हसद हासिद जो है वो बहुत बुरी बातें बयान करता है बना बना कर, तो एक आध तो कोई हकीकत दुश्मन क्या कहता है मेरे बारे में, दोस्त क्या कहते हैं ये मत देखो, दुश्मन क्या कहते हैं, दुश्मन शायद ऐसी कोई बात कर रहा हो जिसका मुझे पता ही नहीं। अब इसलाह नंबर 2, दूसरा तरीका, दोस्तों को कह के रखे कि आप मेरे दोस्त हैं, मुझे राहत पहुंचाना चाहते हैं या नहीं, बिल्कुल पहुंचाना चाहता हूं, पहुंचाता भी हूं, फिर आखिरत की राहत मुझे पहुंचाओ, कैसे, तुमको मेरे अंदर कोई भी गलत चीज नजर आए तो मुझे प्यार मोहब्बत से कह देना, तो दुश्मनों से इसलाह कराओ, नंबर 2 दोस्तों से इसलाह कराओ, नंबर 3 गलती करने वालों से अपनी इसलाह कराओ, जब किसी में गलती नजर आए तो फौरन खुद को देखो, खुद को देखो, हाथ उठा रहा है नमाज में और देखा कि सुन्नत तरीके के मुताबिक नहीं है, हाथ किबले की तरफ नहीं बल्कि ऐसा है, तो बजाय ये सोचने के कि ये गलत नमाज पढ़ रहा है, खुद को देखो कि यार मैं कैसे उठाता हूं हाथ, कहीं ऐसा तो नहीं कि जैसे ये गलती में उठा रहा है मैं भी गलती में उठा रहा हूं, मुझे पता ही ना हो, तो दूसरों की गलतियों को देखकर अपनी इसलाह करो, अपनी इसलाह। اور اصلاح کا چوتھا طریقہ, اور صوفیہ کرام لکھتے ہیں کہ اصل طریقہ یہی ہے کہ اپنے آپ کو کسی شیخ سے وابستہ کرو, اس لیے کہ شیخ کو وہ چیزیں نظر آتی ہیں جو ہمیں نظر نہیں آتی. ہم شیطانی اور نفسانی مقاعد میں مبتلا ہوتے ہیں, شیطان کی سرپرستی میں آ جاتے ہیں, تو شیخ کی سرپرستی میں آئیں گے تو شیطان کی سرپرستی ہٹے گی. تو دوسروں کے عیوب کو ڈھونڈنا نہیں چاہیے, ٹٹولنا نہیں چاہیے. اگر عیب نظر آ جائے تو اپنے عیب کو دیکھو, اگر عیب نظر آئے تو کہو کہ اس میں ایک عیب ہے, میرے اندر 10 عیب ہے. اگر عیب نظر آ جائے اور زیادہ ہوں, میں آپ کو دیکھوں اور میں اپنے آپ کو سمجھانے کی کوشش کروں کہ نہیں یار تیرے اندر اس سے زیادہ عیب ہے, مگر حقیقت یہ ہے کہ آپ کے اندر 100 عیب مجھے نظر آ رہے ہیں اور میں نے اپنے عیوب گنے تو زیادہ سے زیادہ مجھے 8 نظر آئے, 10 نظر آئے. دوستوں کو بھی کہا کہ بھائی کوئی چیز میرے اندر ہے, بیوی سے بھی پوچھا, بچوں سے بھی پوچھا, تو ملا کر کے کل 20 عیب ہو گئے اور ان کے تو مجھے خود کو 100 نظر آ رہے ہیں. تو اب پھر کیا کریں؟ تو اب یہ کہیں کہ بھائی آج اس کے 100 عیب ہیں, تیرے 20 ہیں, ہو سکتا ہے کہ تقدیر اس کا ساتھ دے اور ایک مہینے, ایک سال, دو سال کے بعد اس میں ایک عیب بھی نہ رہے اور تو عیوب کا مجموعہ ہو جائے. دنیا کو ہم نے ادلتے بدلتے دیکھا ہے, بہت آسان. اگر کوئی کرنا چاہے تو اس قسم کے میڈیٹیشن سے اپنے آپ کو بہت درست رکھ سکتا ہے. یہ روحانی بیماریاں ہیں جو قرآن بیان کر رہا ہے, مگر ان کی طرف ہماری توجہ ہی نہیں. اور شیطان بہت خوش, بہت خوش شیطان کہ بھائی نماز پڑھتا رہے, اعتکاف کرتا رہے, عمرہ کرتا رہے, حج کرتا رہے, تلاوت کرتا رہے, تسبیحات پھیرتا رہے, دعوت و تبلیغ میں وقت لگاتا رہے, اس لیے کہ تجھے جہنم میں لے جانے کے لیے کافی سامان ہے. حسد تیرے اندر ہے, کبر تیرے اندر ہے, سخریہ تیرے اندر ہے, لوگوں کا مذاق اڑانا تیرے اندر ہے, لوگوں کو حقیر سمجھنا تیرے اندر ہے, یہ ساری بیماریاں ہیں تیرے اندر. تجھے تو بہت آسانی سے جہنم میں لے جاؤں گا, بس اس پر تو خوش رہے. اور یہ چھوٹی چھوٹی چیزوں پر خوش کر کے کیا سمجھاتا ہے کہ میرے اندر دین بہت زیادہ ہے, بہت دین, میں بہت دیندار, بہت دیندار. تو قرآن اور حدیث میں یہ بھی تو احکام ہے, نتھی حال کی جب ہمیں اپنی خبر, جب ہمیں اپنی حالت کی خبر نہیں تھی, غفلت میں تھے, ہمیں اپنی نماز نظر آ رہی تھی, اپنی داڑھی نظر آ رہی تھی, اپنا کرتا نظر آ رہا تھا, تو شرٹ پہننے والے کو دیکھ کر ہمیں لگتا تھا کہ یار بیکار آدمی ہے. ہمیں اپنی داڑھی نظر آ رہی تھی تو داڑھی کاٹنے والے یا داڑھی منڈنے والے کو دیکھ کر یار بے دین آدمی ہے, فوراً فتویٰ جاری. بھائی ہوتا ہے کہ نہیں؟ یہی ہوتا ہے کہ نہیں؟ شیطان اور نفس یہی ہمارے ساتھ کرتے ہیں کہ نہیں؟ اس کے لیے مشق چاہیے, پریکٹس چاہیے, اس کے لیے اللہ اللہ کا ورد چاہیے, اس کے لیے اصلاح کی ویگرس ٹریننگ چاہیے. اس کے بعد یہ خیالات بدلتے ہیں اور آدمی اپنے آپ کو سنبھال سکتا ہے. فکر کرو میرے بھائیو اس کی, ورنہ لینے کے بجائے دینے پڑ جائیں گے. جب قیامت کے دن نامۂ اعمال کھلے گا تو پتا چلے گا کہ نیکی تو رائی کے دانے کے برابر ہے اور گناہ سارے پہاڑوں کے برابر. رونا پڑے گا, رونا پڑے گا, اور رونے سے بھی کچھ نہیں ہوگا. نتھی حال کی جب ہمیں اپنی خبر, جب ہمیں اپنی حالت کی خبر نہیں تھی تو کیا کرتے رہے؟ رہے دیکھتے لوگوں کے عیب و ہنر, لوگوں کی اچھائیاں اور برائیاں دیکھتے رہے کہ سجاد بھائی میں یہ اچھائی ہے, یہ اچھائی ہے, یہ اچھائی ہے, مگر بس مگر کی تلوار ہر جگہ چلتی رہتی ہے. تعریف اتنی کرتے ہیں, اتنی کرتے ہیں کہ سن کر کے دل کو تسلی ہوتی ہے کہ چلو بھائی ایک مسلمان تو میرا جسے کسی اور سے محبت ہے اور کسی اور کی تعریف کر رہا ہے, مگر وہ تھوڑی دیر کے لیے حسن ظن باقی رہتا ہے. اس لیے کہ مگر کہہ کر کے پھر ایسی ایک بات بیان کر دیتا ہے اس کے بارے میں, اور اس سے بھی زیادہ خطرناک لوگ, اس سے بھی زیادہ خطرناک کہ وہ ایسے بھی ہیں اور ماشاء اللہ ایسے بھی ہیں اور سخاوت بھی بہت ہیں اور ماشاء اللہ اکثر وقت ان کا مسجد میں جاتا ہے, لوگوں کے کاموں میں جاتا ہے, مگر بس اب رہنے دیجیے غیبت ہو جائے گی. کتنا خطرناک تیر چھوڑا ہے. اب اس کے ذہن میں آتا ہے, سامنے والے کے ذہن میں ساری برائیاں کہ یہ زنا کرتا ہوگا, یہ شراب پیتا ہوگا, یہ جوا کھیلتا ہوگا, یعنی ایک برائی بیان نہیں گی, یار رہنے دو غیبت ہو جائے گی. دیکھو نفس شیطان کتنے ہوشیار اور چالاک کہ یوں سمجھ رہا ہے کہ میں نے بہت بڑا کمال کیا کہ غیبت سے بچا, مگر سامنے والے کے بارے میں حاضرین کے دل دماغ میں ایسے شکوک اور شبہات پیدا کر دیے कि वो एक ऐप बयान कर देता कि भाई जीना करता है, एक ऐप बयान जीना करता है, कम से कम एक ही तो ऐप रहता जहन में, नहीं सारे उयूब का दरवाजा खोल के चला गया। और भाई अगर बयान कर देता कि ये जीना करता है तो कम से कम नजर अकल सबको अल्लाह ने दी है तो तसल्ली कर लेती एक महीने के बाद कि यार गलत बात कह गया। ये आदमी को देख करके ना 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 ये जीना कर सकता है, मगर नहीं वो ऐसी बात छुप क्या हो गई, क्या कह गया, इतनी तारीफ करने के बाद कुछ ना कुछ है। अल्लाह हमारे हाल पे रहम फरमाए, अल्लाह हमारे हाल पे रहम फरमाए। उयूब हमें नजर आते अच्छा या नहीं, और हम सब बुजदिल हो गए, बुजदिल बहादुर आदमी कोई नहीं। बहादुर कौन होता है? बहादुर वो होता है जो किसी की तारीफ कर सके, बहादुर वो नहीं है जो किसी की बुराई बयान करने वाला, बुजदिल तारीफ करने वाला बहादुर है। इसलिए कि किसी की बुराई बयान करना नफ्स के खिलाफ नहीं, तारीफ करना नफ्स के खिलाफ है, और जो किसी की तारीफ करता है वो नफ्स को पछाड़ता है। एक आलिम दूसरे आलिम की तारीफ करे कि माशाल्लाह वो बहुत अच्छे आलिम है, ये कमाल की बात है। एक डॉक्टर दूसरे डॉक्टर की तारीफ करे। वला तलमिजू अनफुसकुम, ऐब मत लगाओ। और तीसरी बात, वला तनाबजू बिल अलकाब, और तुम आपस में एक दूसरे को बुरे बुरे लकब से मत पुकारो। अंधा, काना, लूला, लंगड़ा, ऐसा ऐब नहीं, मोटा, लंबा, लकब नहीं। या ये कि 10 साल पहले बिचारे ने कोई गलती कर डाली थी, उससे तौबा भी कर ली, उसके बाद कितने चिल्ले बिचारे ने लगा दिए, कितने उम्रे कर लिए, कितने हज कर लिए, दाढ़ी रख ली है, हर वक्त मस्जिद में पेशानी के ऊपर सज्जे का निशान आ गया। उस 10 साल में किसी ने कोई गलत काम करते हुए उसको नहीं सुना, नहीं देखा, न सुना, मगर फिर भी भाई गीबत तो हाथ से भी होती है। देखो मेरे इशारे को आप समझ गए कि नहीं है? तो गीबत हाथ से भी होती है, लकब हाथ से भी होता है, बुराई हाथ से भी, तीनों काम हाथ से हो जाते हैं। हजरत सफिया रजी अल्लाह ताला अन्हा के बारे में हजरत आयशा रजी अल्लाह ताला अन्हा ने एक मरतबा तज़किरा हो रहा था, आप सल्लल्लाहु अलैहि वसल्लम ने हजरत सफिया का तज़किरा किया तो हजरत आयशा पूछने लगी कि क्या सफिया, पूछते हैं ना आप सफिया की बात कर रहे हैं, तो हजरत आयशा ने ऐसा कहा, उसकी बात कर रहे हैं आप, यानी वो कद में ठिंगनी थी, कद में ठिंगनी थी हजरत सफिया, तो कहा कि उसकी बात कर रहे हैं, ऐसा ठिंगना जुबान से नहीं बोली कि उस ठिंगनी की बात कर रहे हैं, लफ्ज नहीं बोली, कहा कि उसकी बात कर रहे हैं आप। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ये आयशा तुमने एक ऐसी बात की, क्या कितने सेकंड लगे, 2-3 सेकंड, तुमने एक ऐसी बात की, ऐसी बात की, गुनाह का काम किया, गीबत बुराई, किसी का ऐब निकालना, किसी के मजाक उड़ाना, तुमने एक ऐसी बात की कि उसका जो असर हुआ गुनाह का, अगर उसे समंदर में डाल दिया जाए तो पूरी दुनिया का पानी कड़वा हो जाए, एक गुनाह का ही असर होता है। मगर वो तो सहाबिया थी, हां सिद्द के दिल से तौबा। तो ला तनाबजू बिल अलकाब, एक दूसरे की मजाक मत उड़ाओ, मजाक मत उड़ाओ, मजाक मत उड़ाओ एक दूसरे की। नंबर 2, ऐब मत निकालो दूसरों में, ताना मत दो। और नंबर 3, बुरे लकब से मत पुकारो, बुरे लकब से नहीं। ये तीनों काम, ये तीनों काम अगर सामने वाले को अच्छा लगता है फिर पूरा नहीं है। मसलन एक उस्ताद है उस्ताद हमारे यहां अफ्रीका से एक बच्चा पढ़ने के लिए आया था, तो सियाह फाम था, सिया फाम था, रंग उसका ब्लैक था, काला था, वहां का अफ्रीकन। तो हमारे शेखुल हदीस थे, उनको प्यार था उस बच्चे से, उस बच्चे से प्यार था, तो वो मोहब्बत में उसको कहते थे कि गोरा भाई, वो था काला, कहते थे गोरा भाई। तो जब भी हजरत मौलाना इस्लामुल हक साहिब रहमतुल्लाह अलैह शेखुल हदीस बुखारी पढ़ाते हैं और उस बच्चे को ऐसा कहते थे कि गोरा भाई इधर आओ, गोरा भाई इधर आओ, तो बहुत खुश होता था वो तालिबे इल्म कि मुझसे मोहब्बत करके मेरी मजाक कर रहे हैं, मुझसे मजाक कर रहे हैं। तो हजरत मौलाना को भी मजा आता था, उस बच्चे को भी मजा आता था, इस पर सवाब मिलता है। अच्छा, उसी तालिब इलम को हम गोरा भाई कहते थे तो उसे दुख होता था, ये हराम है, ये हराम है। तो पीर साहिब अपने किसी मुरीद को कुछ कहे, मैं मौलाना से कोई फिकरा कह दूं और मौलाना भी हंसे और मैं भी उससे लुत्फ लूं, आप वही फिकरा कहो, इनको बुरा लगेगा। तो मजाक उड़ाना आसान नहीं है, मजाक करना एक तो है मिजाह और दूसरा इस्तेहजा हराम है मिजाह, तो ये तीनों काम चूंकि इंसान को तकलीफ होती है इसलिए हराम है, और इंसान को तकलीफ पहुंचाने वाला हर काम हराम है। अल्लाह ताला आगे फरमाते हैं कि भाई तौबा करो इससे, वमन लम यतुब फौलाइक हुमुज जालिमून, जो तौबा नहीं करेगा वो मेरे रजिस्टर्ड में जालिम और गुनहगार रहेगा। इसका मतलब है अगर तौबा कर ले तो जालिम नहीं, तो तौबा कर लो, और अब तक किसी की मजाक उड़ाई है, किसी का ऐब निकाला है, किसी को ताना दिया है या किसी को बुरे लकब से पुकारा है, तो उससे भी माफी मांग लो और उसे खुश कर लो। अल्लाह ताला शानहु मुझे आपको अमल की तौफीक अता फरमावे। व आखिरु दावाना अलहम्दुलिल्लाहि रब्बिल आलमीन, व सल्लल्लाहु अला नबीना मुहम्मद व अला आलिही व असहाबिही अजमईन। अलहम्दुलिल्लाहि रब्बिल आलमीन वल आखिबतु लिल मुत्तकीन व सलातु व सलामु अला रसूलिही सय्यिदिना व मौलाना मुहम्मद व अला आलिही व असहाबिही अजमईन। ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا اغفر لنا وتب علينا إنك أنت التواب الرحيم رب اغفر وارحم وتجاوز عما تعلم إنك أنت الأعز الأكرم رب اغفر وارحم وأنت خير الراحمين رب اغفر وارحم وأنت خير الراحمين رب اغفر وارحم وأنت خير الراحمين لا إله إلا الله نستغفر الله نسألك الجنة ونعوذ بك من النار اللهم اجعلنا من وتقائك من النار اللهم اجعلنا من وتقائي شهر رمضان اللهم لا تجعل فينا شقيا ولا محروما إلهنا 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 أنخنا مطايانا ببابك فلا تردنا خائبين اللهم لا تردنا خائبين اللهم لا تردنا خائبين يا رحم الراحمين رحم کا معاملہ فرما يا اكرم الاكرمين کرم کا معاملہ فرما اے اللہ ہم سب کے گناہوں کو معاف فرما ہماری لغزشوں سے درگزر فرما ہم بڑے گنہگار ہیں اے اللہ ہم بڑے گنہگار ہیں ہم بڑے گنہگار ہیں ہم اقراری مجرم ہیں الہ العالمین الہ العالمین کوئی گناہ ایسا نہیں ہوگا جو ہم نے چھوڑا نہیں ہوگا ہمارے جسم کا رواں رواں تیرا نافرمان ہے ہمارے جسم کا بال بال تیرا نافرمان ہے الہ العالمین الہ العالمین تیرے حقوق کو بھی پامال کیا ہے تیرے بندوں کے حقوق کو بھی پامال کیا ہے الہ العالمین ہماری زندگیاں گناہوں کی خوگر ہو گئی ہے گناہوں کے بغیر ہمیں چین نہیں آتا گناہوں کے بغیر ہمیں سکون نہیں ملتا الہ العالمین الہ العالمین تو ہمیں معاف کر دے معاف فرما دے معاف فرما دے الہ العالمین ہم بہت گندے ہیں مگر الہ العالمین تو نے اس کے باوجود اپنے در پہ ہمیں بلایا الہ العالمین ہماری گندگیوں کے باوجود تو نے اپنے در پہ ہمیں بلایا الہ العالمین اور وہ بھی چند لمحوں کے لیے نہیں چند منٹوں کے لیے بھی نہیں الہ العالمین پورے دس دن کے لیے بلایا الہ العالمین مہمان بنا کر بلایا الہ العالمین تو نے ہی اپنے کرم سے ہمارے لیے کھانے کے پینے کے انتظامات کیے الہ العالمین تو نے ہمیں مشفق خدمت کرنے والے نصیب کیے جو ہماری بڑے احترام سے خدمت کرتے ہیں الہ العالمین ہم تو اتنے گندے ہیں کہ تیرے در پہ اگر ہم آتے ہمیں چوروں چماروں کی طرح جوتیوں کی جگہ میں جگہ ملنی چاہیے تھی مگر نہیں الہ العالمین تو ہمیں اپنے در پہ لایا اور الہ العالمین بڑی عزت سے لایا لوگ ہمیں گلے لگاتے ہیں ہمیں احترام کی نظر سے دیکھتے ہیں کہ یہ اللہ کے مہمان ہیں یہ اعتکاف کے لیے آئے ہیں ہمیں کھلاتے پلاتے ہیں ہماری خدمتیں کرتے ہیں الہ العالمین الہ العالمین ہم اس کے مستحق نہیں ہیں مگر الہ العالمین ہم اس سے نیک فال ہی لیتے ہیں گڈ اومن لیتے ہیں کہ تو ہمیں معاف کرنا چاہتا ہے تو ہمیں اپنا ولی بنانا چاہتا ہے الہ العالمین الہ العالمین قبول فرما لے قبول فرما لے قبول فرما لے الہ العالمین بہت دور دور سے ہی تیرے بندے آئے ہیں بڑی تعداد میں آئے ہیں ان میں الہ العالمین جوانوں کی بڑی تعداد ہے یا رب الرحیمین علماء مشائخ بھی ہیں عفاظ مفتیان کرام علماء طلباء بھی ہیں، الہ العالمین بوڑھے بھی ہیں، الہ العالمین بیمار بھی ہیں، ایسے معذور بھی ہیں جن کے لیے اٹھنا بیٹھنا مشکل ہے، پھر بھی وہ تیرے در پہ آئے ہیں، الہ العالمین بڑی امیدیں لے کر آئے ہیں، الہ العالمین، الہ العالمین ہماری جھولیوں کو بھر دے، ہماری جھولیوں کو بھر دے، ہماری جھولیوں کو بھر دے، الہ العالمین دنیا کا ایک ادنا شریف انسان اس کے در پہ کوئی جا کر ہاتھ پھیلاتا ہے، وہ اس کے ہاتھ میں کھوٹا سکہ بھی ڈال دیتا ہے، الہ العالمین تو شریفوں کا شریف ہے، تو شرافت کا پیدا کرنے والا ہے، الہ العالمین تو سخاوت کا مرکز اور منبع ہے، الہ العالمین، الہ العالمین ہم تیرے سامنے ہاتھ پھیلا کر تجھ سے مغفرت مانگتے ہیں، تجھ سے ہدایت مانگتے ہیں، تجھ سے علم مانگتے ہیں، تجھ سے معرفت مانگتے ہیں، تجھ سے تیری ولایت خاصہ مانگتے ہیں، تجھ سے تیرا قرب مانگتے ہیں، تجھ سے تیری جنت مانگتے ہیں، تجھ سے تیری دوستی مانگتے ہیں، تجھ سے تیرا تعلق مانگتے ہیں، الہ العالمین، الہ العالمین، الہ العالمین جھولیوں کو بھر دے، جھولیوں کو بھر دے، الہ العالمین محرومی سے محروم، محرومی سے یہ محفوظ فرما، الہ العالمین، الہ العالمین ان اٹھے ہوئے ہاتھوں کو قبول فرما لے، ان اٹھے ہوئے ہاتھوں کو قبول فرما لے، الہ العالمین ان اٹھے ہوئے ہاتھوں کو قبول فرما لے، الہ العالمین یہ ساری باتیں دی روحانی نعمتیں ہمیں بھی عطا فرما دے، ہمارے ماں باپ کو عطا فرما دے، ہماری بیویوں کو عطا فرما دے، ہماری اولاد کو عطا فرما دے، ہماری نسلوں کو عطا فرما دے، ہمارے دوستوں کو، محبین کو، محسنین کو، خیر گاؤں کو عطا فرما دے، الہ العالمین ہم سے تعلق رکھنے والوں کو عطا فرما دے، الہ العالمین ہم سے دعا کے لیے کہنے والوں کو عطا فرما دے، الہ العالمین ہم سے دعاؤں کی تمنا رکھنے والوں کو عطا فرما دے، پوری امت کو عطا فرما دے، پوری امت کو عطا فرما دے، پوری امت کو عطا فرما دے، الہ العالمین امت کو سر بلندی عطا فرما، الہ العالمین کفر کو ختم فرما، نفاق کو ختم فرما، ظالموں کو ختم فرما، الہ العالمین اپنے محبوب نبی کی اس مرحوم امت کے حال پہ رحم فرما، اس مظلوم امت کے حال پہ رحم فرما، الہ العالمین رحم فرما، رحم فرما دے، ہمارے فلسطینی بھائیوں پہ رحم فرما، ہمارے سیریا کے بھائیوں پہ رحم فرما، ہمارے پاکستان کے بھائیوں پہ رحم فرما، ہمارے افغانستان کے بھائیوں پہ رحم فرما، ہمارے برما کے بھائیوں پہ رحم فرما، الہ العالمین انڈیا کے مسلمانوں پہ رحم فرما، الہ العالمین عرب ممالک کے مسلمانوں پہ رحم فرما، افریقہ کے ملک میں بستے والے مسلمانوں پہ رحم فرما، الہ العالمین، الہ العالمین ہمیں اعتراف ہے کہ سب کچھ ہماری غلطیوں کی وجہ سے ہو رہا ہے، مگر الہ العالمین تیرے سوا ہمارا کوئی نہیں ہے، الہ العالمین امت پٹ رہی ہے، الہ العالمین سسک رہی ہے، در بدر کی ٹھوکریں کھا رہی ہے، الہ العالمین اپنا بنا لے، اپنا بنا لے، اپنا بنا لے، رحمتوں کو نازل فرما دے، نصرتوں کو نازل فرما دے، الہ العالمین حضرت جبریل امین کو لشکروں کے ساتھ نازل فرما دے، الہ العالمین ہمیں اپنی زندگی میں مسلمانوں کی شان شوکت کے دن دکھا دے، الہ العالمین ہماری ہمیں سچی پکی توبہ کی توفیق عطا فرما، سچی پکی توبہ کی توفیق عطا فرما، الہ العالمین اپنا بنا لے، اپنا بنا لے، الہ العالمین اپنا بنا لے، اپنا ولی بنا دے، معاف فرما دے، معاف فرما دے، معاف فرما دے، اے اللہ معاف فرما دے، اے اللہ ہم توبہ کرتے ہیں، تجھ سے معافی مانگتے ہیں، معاف فرما دے، معاف فرما دے، تیرے نبی نے ہم سے وعدہ کیا ہے، یقین دلایا ہے کہ افطار کے وقت جو دعا کی جاتی ہے وہ قبول ہوتی ہے، معاف فرما دے، اپنا بنا لے، اپنے ولیوں میں شامل فرما دے، صراط مستقیم پر جما دے، ہدایت کو عام فرما دے، اپنی معرفت عطا فرما، اپنی رضا عطا فرما، اپنی رضا عطا فرما، الہ العالمین حسن خاتمہ کا دائمی فیصلہ فرما دے، الہ العالمین شفاؤں کے فیصلے فرما دے، الہ العالمین مصائب سے نجات کے فیصلے فرما دے، سکون کے فیصلے فرما دے، الہ العالمین سکون کے فیصلے فرما دے، الہ العالمین حسن خاتمہ کے فیصلے فرما دے، ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم، سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین، وآخر دعوانا ان الحمد للہ رب العالمین برحمتک یا ارحم الراحمین.